रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। भुक्तानी हुन बाँकी आयोजनाको सिर्जित दायित्व भुक्तानीको व्यवस्था मिलाउन सरकारद्वारा अर्थ मन्त्रालयलाई स्वीकृति। देश अध्ययारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। डिजिटल प्रविधिको माध्यमबाट सार्वजनिक सेवालाई कागज रहित बनाउन ई गवर्नेन्स ब्लू प्रिन्ट सार्वजनिक। रूस, अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकाको सुझावलाई रूसको समर्थन। र काठमाण्डुमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपको उपाधिको लागि भोलि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा हुने। समाचार अब विस्तारमा। सरकारले भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सृजित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले आर्थिक वर्ष 2080-81 स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाहरूको भुक्तानीको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले सम्पन्न आयोजनाको भुक्तानी हुन बाँकी हुँदा पूँजीगत खर्च कम हुने समस्या देखिएकाले भुक्तानीको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिइएको जानकारी दिनुभयो।
अहिले भइरहेको समस्या पुँजीगत खर्च नहुनुको मुख्य कारण मध्येको एउटा कारण यो पनि हो कि आर्थिक वर्ष 80-81 स्वीकृत कार्यक्रम र बजेटमा समावेश भएको र सोही आर्थिक वर्षमा काम सम्पन्न भएको तर भुक्तानी नभएको र भुक्तानी नभएपछि यो चाहिँ भुक्तानी हुन बाँकी छ भनेर 81-82 आर्थिक वर्षको वार्षिक आयोजन कार्यक्रममा बजेट हुनुपर्ने बजेटको व्यवस्था नभएको काम चाहिँ सम्पन्न भइसकेको रकम नपाएको भुक्तानी नभएको अहिले चाहिँ त्यो भुक्तानीलाई रकम पनि नछुटाएको त्यसकारण विशेष निर्णय गर्नु परेको यो त्यसैले आर्थिक वर्ष 80-81 स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सृजित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयले स्वीकृति दिने निर्णय भएको छ।
बैठकले 2080 वैशाख 1 गते पछिका मनसून जन्य विपदमा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन कोष मार्फत मृतक राहत उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै बैठकले 2081 फागुन 18 देखि 22 गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाई स्वच्छता क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरूङले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको आम संचार परिषद विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। संचार मन्त्री गुरूङले आम संचारका माध्यमलाई समय सापेक्ष स्वच्छ स्वतन्त्र मर्यादित र उत्तरदायी बनाई पत्रकारिताको विकास र स्वनियमलाई प्रवर्धन गर्न विधेयक ल्याइएको बताउनुभयो। यस्तै बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 प्रस्तुत भएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटनामा परि घाइते हुने सम्पूर्ण यात्रुहरूको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 21 गते बुधबार दिनको 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान प्रदान कार्यक्रम 2025 सहभागी हुन नेपाल आएका भारत भूटान र मालदिव्सका राष्ट्रिय क्याडेट कोर एनसीसीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। महाशिवरात्री तथा नेपाली सेना स्थापनाको 262 वार्षिकोत्सवका अवसरमा काठमाण्डुमा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले राष्ट्रपति निवास शीतल निवासमा भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश अध्ययारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताउनु भएको छ। काठमाण्डुको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुभयो। महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्ने श्रद्धालु भक्तजन साधु सन्त र दर्शनार्थीको उपस्थिति बढ़ेको छ। एक दशक यताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ। महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष संचालक परिषदका अध्यक्ष बद्री प्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ। कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाले नेपाल, भारत, भूटान, बंगलादेश, म्यानमार सहित देशबाट भक्तजन आइरहेका जानकारी दिनुभयो। व्यवस्थित रूपमा पूजा आजा र दर्शनको व्यवस्था गर्न भोलि बिहान 2 बजेदेखि पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व 2081 को पूर्व सन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिनुभयो। प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई सहज रूपमा दर्शनको व्यवस्था मिलाउन सम्बन्धित निकायको सबैलाई निर्देशन दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रने बताउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित सभामा अध्यक्ष प्रचण्डले चुनावी गठबन्धन गर्ने राजनीतिको भूल नदोहोर्याउने प्रतिबद्धता जनाउनुभयो। अध्यक्ष प्रचण्डले पछिल्लो समय माओवादी केन्द्रको एजेण्डाका पक्षमा जनमत बढ़दै गएको दावी गर्नुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यमान चुनौतीहरू पार गर्न वर्तमान सरकार निर्माण भएको बताउनु भएको छ। नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगंजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उप प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र दिगो विकासका लागि बलियो सरकारको आवश्यकता महसुस भएपछि कांग्रेस एमालेको गठबन्धन सरकार निर्माण भएको बताउनुभयो। सार्वजनिक सेवालाई कागज रहित र भौतिक उपस्थिति बिना डिजिटल प्रविधिको माध्यमबाट शासकीय मामिलाका विद्यमान अवस्थामा रूपान्तरणकारी परिवर्तन ल्याउन प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई गवर्नेन्स बोर्डले ई गवर्नेन्स ब्लू प्रिन्ट सार्वजनिक गरेको छ। गत माघ 14 गते तयार पारिएको ब्लू प्रिन्टको मस्यौदा आज सार्वजनिक गरिएको ई गवर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले जानकारी दिनुभयो। सार्वजनिक सेवालाई डिजिटल रूपान्तरण मार्फत अनुभूति योग्य, चुस्त, पारदर्शी, जवाफदेही तथा प्रभावकारी बनाउनु उद्देश्य रहेको ब्लू प्रिन्टमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई दोहोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड़ दिनुभएको छ। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले राजनीतिको केन्द्र जनता हुनुपर्ने र त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। महान्यायाधिवक्ताको कार्यालयले डिजिटल माध्यमबाट हुने अपराधको अनुसन्धान, अभियोजन र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने उद्देश्यले डिजिटल अपराध सम्बन्धी 2 दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। फागुन 15 र 16 गते काठमाडौँमा हुने सम्मेलनमा विभिन्न 13 देशका सरकारी वकिल, कानूनविद र न्याय सम्पादनसँग सम्बन्धित निकायका उच्च अधिकारीको सहभागिता रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजन, कर्णाली ब्यूरो कार्यालय सञ्चालनका लागि प्रदेशसँग सहकार्य गर्ने विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टबीच आज मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ। छलफलमा मुख्यमन्त्री कडेलले नेपाल टेलिभिजन र रेडियो नेपालसँग अहिले पनि सहकार्य भइरहेको उल्लेख गर्नुहुँदै एकीकृत रूपमा आएको सार्वजनिक सेवा प्रसारण नेपालको अवधारणा अनुरूप आगामी दिनमा पनि प्रदेश सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मुख्यमन्त्री कण्डेलले कर्णालीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा कार्यकारी अध्यक्ष डाक्टर विष्टले समयानुकूल आधुनिक प्रविधिहरूको प्रयोग गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारणलाई जनता केन्द्रित बनाउँदै लगिएको बताउनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले आजै नेपाल टेलिभिजन कर्णाली ब्यूरो कार्यालयको स्टुडियो र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको अनुगमन तथा निरीक्षण गर्नुभयो। अन्तर्राष्ट्रिय समाचार। रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गर्नुभएको छ। रूसले सन् 2022 युक्रेनमाथि आक्रमण शुरू गरेदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेको छ, तर एसिया प्रशान्त क्षेत्रमा तनाव कायमै रहेकाले हालैका वर्षहरूमा चीनमा पनि खर्च बढ़ेको छ। पुटिनले हिजो एक टेलिभिजन अन्तर्वार्तामा तीन देशको रक्षा बजेटमा 50% कटौती गर्ने ट्रम्पको प्रस्ताव राम्रो विचार भएको र आफूले चीनका लागि बोल्न नसक्ने बताउनु भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले विद्यमान नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर दुईवटा बनाउने गरी कानूनी प्रबन्ध शुरू गरेको छ। त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धी दुईवटा विधेयक प्रस्तुत गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 छलफलका लागि प्रस्तुत गर्नुभयो। लामो समय देखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भए पनि विधेयक अघि बढ़न सकेको थिएन। नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालो सूची हटाउने लगायतका विषयमा समेत यो विधेयक आएपछि सहज हुने विश्वास गरिएको छ। चालू आर्थिक वर्षको 7 महिनामा बीरगंज नाका हुँदै 1,04,76 करोड़ मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। यस अवधिमा बीरगंज नाका हुँदै डिजल, पेट्रोल, लिक्विडिफाइड पेट्रोलियम ग्यास, टर्बाइन फ्यूल र मट्टी तेल आयात भएको हो। बीरगंज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आर्थिक वर्षको पछिल्लो महिना पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो। गत आर्थिक वर्षको 7 महिनाको अवधिमा 1,03,92 करोड़ मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपालमा आयात भएको थियो।
अब खेल समाचार अजय बमबाट।
काठमाडौँमा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनशीपको फाइनल बुधबार हुँदैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेल बेलुका 6 बजेबाट शुरू हुनेछ। उपाधिको लागि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र म्यानमार बीच भएको लीग चरण अन्तर्गतको अन्तिम खेल 2-2 गोलको बराबरीमा रोकिएको थियो। चार देश सम्मिलित रहेको प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित नेपाल, किर्गिस्तान र म्यानमारले सहभागिता जनाएका हुन्। घरेलु टोली नेपाल र म्यानमारले भने अपराजित यात्रा कायम गरेर फाइनलसम्मको यात्रा तय गरेका हुन्। यो प्रतियोगितामा किर्गिस्तानले एक खेल पनि नजित्दा नेपालले किर्गिस्तानलाई हराएर सान्त्वना जित हासिल गर्यो। फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान र तथा गोलरक्षक एन्जिला तुम्बाब्वे सुब्बाले फाइनलको लागि तयारी राम्रो भएको बताइन्। फिफा वरितामा म्यानमार 55 औं स्थानमा रहेको छ, नेपाल 103 औं स्थानमा रहेको छ। यो प्रतियोगिता भन्दा अघि नेपाल र म्यानमारको 4 पटक भेट भइसकेको छ, जसमा 3 खेलमा म्यानमार विजयी हुँदा 1 खेल बराबरीमा टुङ्गिएको छ। केपी ओली कप च्याम्पियनशीप फुटबलमा एएफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मसिन र एएफसी सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुर सादुबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मसिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई 1-0 गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। मसिन्द्रको जितमा स्टेफेन जेलिलले निर्णायक गोल गरे। मसिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी ओली एएफसीसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार नै भएको पहिलो खेलमा ईपीएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बाँकी भूभागमा साधारणतया बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। भुक्तानी हुन बाँकी आयोजनाको सृजित दायित्व भुक्तानीको व्यवस्था मिलाउन सरकारद्वारा अर्थ मन्त्रालयलाई स्वीकृति। देश अध्ययारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। डिजिटल प्रविधिको माध्यमबाट सार्वजनिक सेवालाई कागजरहित बनाउन ई गवर्नेन्स ब्लू प्रिन्ट सार्वजनिक। रूस, अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकाको सुझावलाई रूसको समर्थन र काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपको उपाधिको लागि भोलि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा हुने। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।